यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आज र भोलि छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको पर्सि असार 3 गते र असार 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ। आज युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ। त्यसै गरी भोलि विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा, त्यसै गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ। असार 3 गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा संचार, श्रम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुनेछ। असार 4 गते विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ, रक्षा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। चीनको 4 दिने औपचारिक भ्रमणका क्रममा बेजिङ पुग्नुभएका परराष्ट्र मन्त्री शिशिर खनाल विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ। उहाँले आज चिनिया समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ। हिजो अपरान्न परराष्ट्र मन्त्री खनाल उहाँको सम्मानमा नेपाली दूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो। उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया पनि गर्नुभएको चीन स्थित नेपाली दूतावासले जनाएको छ। कार्यक्रममा उहाँले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास, आर्थिक विकास र समृद्धिमा केन्द्रित रहेको जानकारी दिनुभयो। उहाँले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन आह्वान पनि गर्नुभयो। परराष्ट्र मन्त्री खनालले चीनमा नेपालको हित प्रवर्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न दूतावासका अधिकारीहरूलाई निर्देशन दिनुभयो। उहाँले कार्यभार राजदूत तथा अन्य अधिकारीहरूबाट दूतावासको कार्य सम्पादन र प्राथमिकताबारे जानकारी लिनुभएको थियो। यसअघि परराष्ट्र मन्त्री खनालले दूतावास परिसरमा बिरूवा रोप्नुभयो। परराष्ट्र मन्त्री खनाल चीनको विदेश मामिला तथा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा हिजो बेजिङ पुग्नु भएको हो। उहाँलाई बेजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बेजिङ स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभयो। आज असार 1 गते संविधानत सबै प्रदेश सरकारहरूले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन्। प्रदेश सरकारहरूले बजेट तयारी अन्तिम चरणमा पुर्याइएको जानकारी दिएका छन्। संघ सरकारको अनुदान, प्रदेशहरूको आमदानी, राजस्व लगायत स्रोत समेटेर प्रदेश सरकारहरूले बजेट ल्याउँदैछन्। मधेस प्रदेशका 100% जनसंख्यामा विद्युत सेवा पुगेको छ। राष्ट्रिय प्रसारण मार्फत प्रदेशका 136 पालिकाको 1271 वडाका सबै घरधुरीमा विद्युत सेवा पुगेको प्रदेश मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष 2082-83 लागि प्रदेशसभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा प्रदेशका 100% जनसंख्यामा विद्युत सेवा पुगेको प्रदेश सरकारले जनाएको छ। अर्थमन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट तथा आर्थिक सर्वेक्षणले दिएको संकेतका आधारमा ल्याइने जानकारी दिनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। त्यसका लागि 2,62,74,00,000 रूपियाँ विनियोजन गरिएको छ। सरकारतर्फ 1,19,74,00,000 रूपियाँ तथा वैदेशिक सहायतातर्फ 1,43,00,000 गरी उक्त रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनको माध्यमबाट विद्युत पहुँच विस्तार गर्ने कार्यक्रम निरन्तर रूपमा कार्यान्वयनमा रहेको छ। दिगो ऊर्जा च्यालेन्ज फण्ड मार्फत नवीकरणीय ऊर्जा प्रवर्धनको भायबिलिटी ग्याप फण्डिङ, विपदबाट क्षति भएका आयोजनाको पुननिर्माण तथा मर्मत सम्भार र अफ ग्रीड आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने क्रियाकलापका लागि पनि बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले आगामी पाँच वर्षमा युवाले आफ्नो सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यता अन्त्य गरिने बताउनु भएको छ। काठमाडौँमा हिजो राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083 सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षको बजेट मार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सिर्जना गरिने जानकारी दिनुभयो। बजेटमा करको दर घटाएर 1 लाखसम्म कमाउने युवालाई महत्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिइएको जानकारी दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले त्यसको फाइदा सबैले लिनुपर्ने बताउनुभयो। बजेट बनाउँदा युवाको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र सोही अनुरूपका कार्यक्रमहरू घोषणा गरिएको अर्थमन्त्री डाक्टर वाग्लेले जानकारी दिनुभयो। महोत्तरीको भङ्गा नगरपालिकामा बाढ़ीबाट प्रभावित 73 परिवारलाई घर हस्तान्तरण गरिएको छ। असोज 19 र 20 गते जिल्लाको रातो खोलामा गएको बाढ़ीका कारण घरबार विहीन भएका भङ्गा नगरपालिकाका दलित, गरीब र अतिविपन्न 73 परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको हो। 1,01,71,000 रूपियाँ खर्च गरेर निर्माण गरिएका 73 घरबाट 375 जना प्रत्यक्ष रूपमा लाभान्वित भएको एकीकृत सामुदायिक विकास परियोजनाले जानकारी दिएको छ। विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाको पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्। नेपाल नेत्रज्योति संघको काठमाडौँमा आयोजित 30 केन्द्रीय सभाको अधिवेशनमा वक्ताहरूले अन्धोपनको दरमा केही कमी आए पनि संख्यात्मक रूपमा जोखिम बढ़ेको बताउनुभयो। औसत आयु, रक्तचाप तथा मधुमेहका बिरामी बढ़ेका कारण नेपालमा आँखाका बिरामी बढ़ेको उल्लेख गर्दै विज्ञहरूले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच वृद्धि गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड़ दिनुभयो। नेपालको आँखा उपचार सेवा विश्वमै अब्बल रहेको जानकारी दिनुहुँदै सहभागीहरूले नेपाललाई आँखा उपचारको हब बनाउन सकिने सम्भावना रहेको पनि औल्याउनुभयो। आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषदको आयोजनामा विश्व आदिवासी युवा सम्मेलन सम्पन्न भएको छ। जेठ 30 र 31 गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल गरिएको महासंघका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो। मानवताका लागि एक थोपा रगत, रक्तदान गरौं, जीवन बचाऊ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस नेपालमा हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 8 सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरूका लागि सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरूले पेशा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताउनुभयो। कांग्रेस वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले नेपाली कांग्रेसलाई एक बनाएर लैजानुपर्ने आवश्यकता उल्याउनु भएको छ। विराटनगरमा हिजो आयोजित कार्यक्रममा उहाँले पार्टीभित्र देखिएका समस्या समाधान गर्न नेतृत्व गम्भीर नभएको आरोप लगाउनुभयो। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 11 क्षेत्र समेटेर 101 बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रिय सभागृहमा हिजो आयोजित नगरसभाको 19 अधिवेशनको बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने लक्ष्यसहित नयाँ नीति र कार्यक्रम पेश गरेको जानकारी दिनुभयो। नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ। फोहोरलाई निशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक र पुनर्चक्रिय गरी प्रयोगमा आधारित बनाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। चालू आर्थिक वर्षमा सम्पन्न हुन नसकेका बहुवर्षीय कार्यक्रमहरूलाई निरन्तरता दिँदै महानगरको दीर्घकालीन सोच, उद्देश्य र योजनालाई नीति तथा कार्यक्रममा समेटिएको महानगरपालिकाले जनाएको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्बत 2004 असार 1 गते 3 धारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषय पढ़ाउनुका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोल लगायतका विषय पनि पढ़न पाउनु पर्ने माग गर्दै राणा शासकका विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै शुरू भएको आन्दोलनपछि जहानिया राणा शासनको विरूद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो। राणा शासकले 3 धारा पाठशालाबाट 4 पाटा मुडेर विद्यार्थीहरूलाई उपत्यका नाका कटाएपछि तीनै विद्यार्थीले जहानिया राणा शासनको विरोध गर्दै देशभर जागरण फैलाएका थिए। यसले कुनाकन्दरामा जनतालाई राणा शासकका विरूद्ध संगठित गरेको थियो। आन्दोलनको सुवर्ण वर्षका अवसरमा 2055 सालमा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतमलाई संस्थागत रूप दिई विधिवत रूपमा दर्ता गरिएको हो। त्यस अवसरमा आज बिहान दरबार मार्गस्थित 3 धारा पाठशाला अघि रहेको जयतु संस्कृतम स्तम्भमा माल्यार्पण, पुष्पगुच्छासहित विश्व शान्तिको संकल्पले स्वस्ति वाचन गरिने कार्यक्रम रहेको छ। र फिफा विश्वकप 2026 अन्तर्गत एसियाली देश जापान र नेदरल्याण्ड्स बीच भएको खेल बराबरीमा सकिएको छ। गैराती भएको खेलमा 2-2 गोलको बराबरी भएको हो। खेलको 51 मिनटमा नेदरल्याण्ड्सका भर्जिल भान डाइकले पहिलो गोल गरेर आफ्नो टोलीलाई शुरूआती अग्रता दिलाएका थिए। 57 मिनटमा जापानका केइटो नाकामुराले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। 64 मिनटमा नेदरल्याण्ड्सका क्राइसेन्सियो समरभिलले गोल फर्काएका थिए। यद्यपि 89 मिनटमा गोल गर्दै जापानले खेललाई बराबरीमा टुङ्ग्याएको हो। त्यसअघि गैराती नै भएको अर्को खेलमा चारपटकको विश्व विजेता जर्मनीले कुराकाओलाई 1-7 गोलको विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरूआत गरेको छ। जर्मनीले पहिलो हाफमा 3 गोल गर्यो भने दोस्रो हाफमा 4 गोल थप्यो। जर्मनीका लागि काई हावार्ट्सले 2 तथा फेलिक्स एनमेचा, निको स्कुर बेक, त्यसै गरी जमाल मुसियला, नाथ्युन ब्राउन र डेनिज उन्डाबले समान 1-1 गोल गरेका थिए। कुराकाओका लिभानो कोमेन्सकियाले 1 गोल फर्काएका थिए। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।